أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي زدني علما. بسم الله الرحمن الرحيم. سورة آل عمران آیت نمبر 42. پچھلی دفعہ جہاں سبق روکا تھا وہ حضرت زکریہ کی دعا پر تھا کہ یا اللہ مجھے ایک اچھا بچہ، ایک صالح اولاد عطا فرمائیے اپنی طرف سے، اپنی جانب سے، اور پھر اللہ تعالیٰ کی طرف سے وہ اشارے تھے اور اللہ کی طرف سے وہ امور تھے جو حضرت زکریہ کو عطا کیے گئے تاکہ ان کو یہ یقین آ جائے کہ اللہ کی طرف سے انہیں یحییٰ کی بشارت ملی ہے، گو کہ ان کی اپنی عمر بہت زیادہ ہے اور ان کی بیوی جو ہیں وہ بانجھ ہیں، اور وہاں پہ اللہ تعالیٰ نے ان کو فرمایا تھا کہ تو 3 دن لوگوں سے بات نہیں کر سکے گا اور اشارے سے بات کرے گا، اور اس دوران اللہ کو بہت یاد کرنا ہے اور صبح اور شام تسبیح کرنی ہے. یہ بنی اسرائیل کے عبادت کے طریقے ہیں، ہمارے ہاں بھی اسی طرح عبادت اور تسبیح کی فضیلت ہے، اور یہاں پر تھے ہم جہاں پہ یہ رکوع ختم ہوا تھا. اور اس درس میں میں نے آپ کو یہ سمجھایا تھا کہ اللہ تعالیٰ، آپ سمجھیں کہ ایک لحاظ سے حضرت زکریہ کو اللہ نے 2 بڑے اشارے دیے تھے ان کی تربیت کی خاطر، کیونکہ انبیاء وہ لوگ ہیں جن کو اللہ تعالیٰ نے خود چنا ہے، جو مستفین ہیں اور ان کی تربیت اللہ فرماتا ہے. تو حضرت زکریہ کو 2 مافوق الفطرت اور بعید از عقل معجزے دکھائے گئے اور کرامات دکھائی گئیں اللہ کی طرف سے، جن میں سے پہلا یہ تھا کہ حضرت مریم کے پاس کھانا اور رزق اور پھل ہوتے تھے، جن کو دیکھ کر انہوں نے پوچھا کہ اے مریم، تیرے پاس یہ کہاں سے آتے ہیں؟ تو مریم نے فرمایا کہ یہ میرے اللہ کی طرف سے، ہوا من عند اللہ، یعنی اللہ کے امر سے اور اللہ کے حکم سے سب کچھ ممکن ہے. اور دوسرا اشارہ ان کی اپنی ادھیڑ عمری میں، بلکہ ان کے بڑھاپے میں، اور ان کی بیوی کے بانجھ ہونے کے باوجود ان کو زکریہ کی پیدائش کی بشارت تھی کہ جو اللہ چاہتا ہے وہ کر گزرتا ہے. یہ انسان کی عقل یا انسان کی جو محدود میں بھی سائنٹیفک نالج ہے، یہ اس پر نہیں ڈیپینڈنٹ کہ اللہ کیا کر سکتا ہے. اللہ تو مختار کل ہے، وہ تو ان اللہ علی کل شیء قدیر، وہ تو کچھ بھی کر گزرے گا جو اس کی حکمت میں اور جو اس کی سلطنت میں، جو اس کی مرضی ہے، جو اس کی منشا ہے، وہ اس کے مطابق امر کرے گا اور وہ چیز ہو جائے گی. اب یہ وہ موقع ہے جہاں پہ اب حضرت مریم جو ہیں وہ بلوغت میں پہنچ چکی ہیں، اور وہ اسی طرح ہیکل میں عبادت فرماتی ہیں اللہ کی، اور وہ بڑی ویل ریسپیکٹڈ ہیں وہاں پہ، بڑی وہ ایک زبردست عالمہ اور ایک آپ سمجھیں کہ ولیہ کنسیڈر کیا جاتا ہے انہیں، کہ یہ اللہ کے بہت مقرب لوگوں میں سے ہیں. بسم اللہ الرحمن الرحیم. وَإِذْ قَالَتِ الْمَلَائِكَةُ، اور جب کہا فرشتے نے، یا مریم، اے مریم، ان اللہ، بے شک اللہ اصطفاک، مستفین کا لفظ میں نے آپ کو سمجھایا تھا کہ چنے ہوئے، اصطفاک چن لیا ہے تجھے، کے جو ہے نا کاف زبر کے، یہ مؤنث کے لیے آتا ہے، کاف زبر کا مرد کے لیے آتا ہے، ان اصطفا کا، اے مرد تجھے چن لیا ہے، اصطفا کے عورت تجھے چن لیا ہے، وتوہر کے اور پاک کیا ہے تجھے، پاکیزہ بنایا ہے تجھے، وصطفا کے اور دوبارہ تجھے چنا ہے، علی النساء تمام عورتوں پر، العالمین تمام جہان کی. تو اے مریم، اب یہ مریم جو ہیں یہاں پہ یہ مستفین میں شامل ہو گئی ہیں، اور آیت نمبر 42 آل عمران کی روح سے اللہ تعالیٰ کے مستفین میں عورتیں شامل ہیں. ایک بہت بڑی غلط فہمی جو میں یہ کہوں گی کہ قرآن سے بے بہرا لوگوں میں، جو اچھے مسلمان ہوتے ہیں، نمازیں پڑھتے ہیں، روزے رکھتے ہیں، فرائض بجا لاتے ہیں، لیکن قرآن سے بے بہرا ہوتے ہیں، ان میں ایک بہت بڑی غلط فہمی یہ ہے کہ شاید ہمارے دین میں عورتیں جو ہیں ان کا کوئی ان کی کوئی جگہ نہیں ہے، اور عورتیں جو ہیں وہ تو کوئی پیغمبر بھی نہیں ہیں اور وہ تو امام بھی نہیں بن سکتی. تو اس آیت میں آپ دیکھیں کہ مصطفین میں استفا کی علن نساء العالمین، تمام جہان کی عورتوں پر اللہ نے تجھے چنا ہے، یعنی سیدہ مریم جو تھیں وہ مصطفین میں سے تھیں، گو کہ وہ پیغمبر نہیں تھیں. اور قرآن میں ہی یہ ہے کہ پیغمبر سارے مرد ہیں، کیونکہ دیکھیں جب ہم یہ کہنے سے پہلے کہ کوئی عورت پیغمبر کیوں نہیں ہے، ہم عورتیں یہ کیوں نہیں سوچتی کہ سب پیغمبروں کو عورتوں نے جنا ہے، عورتیں نہ ہوتی تو یہ مرد کہاں سے آتے. تو دیکھیں یہ تو تخلیق کی خوبصورتی ہے اور تخلیق کا تنوع ہے اور اس کا میکانزم ہے، اس کا طریقہ ہے جو اللہ نے بنایا ہے. اس میں غور کریں، اس سے لڑنے کے بجائے اور اس سے تصادم میں آنے کے بجائے اس کی حکمتوں کو سمجھیں، تاکہ آپ کو یہ پتہ چلے کہ ایک عورت کی حیثیت سے ہماری کیا جگہ ہے، ہماری کیا ذمہ داریاں ہیں، ہمارے کیا حقوق ہیں، اللہ نے ہمیں کتنا بڑا مقام دیا ہے. ہم پیغمبروں کو اور ولیوں کو جنتی ہیں، ہمارے رحم میں سے ہو کر وہ اس دنیا میں آتے ہیں، کیا یہ کوئی کم اعزاز ہے؟ یا مریم، اے مریم اقنتی. تو پہلی بات اب دیکھیں، اللہ سیدہ مریم کی پرورش ہو رہی ہے یہاں پہ، اور جو پہلی کرامت ان کو اللہ نے دی ہے جو ہم نے یہاں پڑھی ہے وہ یہ ہے کہ ان کو پھل اور رزق ملتا تھا بغیر کسی کے وہاں، کسی انسانی اسباب کے یا بغیر کسی ڈیلیوری سروس کے، وہ چیز ان کو ان کے حجرے میں مل جاتی تھی. یہ ایک کرامت ہے جو اس ولیہ کو حاصل تھی بچپن سے. تو اللہ کی طرف سے رزق کا انتظام ہونا، چونکہ ہر انسان کے رزق کا انتظام ہے، لیکن فرق کیا ہے؟ اللہ کی ایک مصطفین میں سے عورت جو ہے بچی ہے اور ایک عام انسان ہے، ان میں فرق یہ ہے کہ جو چنی ہوئی ہے، جو مصطفین میں سے ہے، اس کو پتہ ہے کہ یہ رزق صرف اللہ کی طرف سے آ رہا ہے، اس میں کوئی اسباب نہیں انوالو. ہوا من عند اللہ، یہ میرے اللہ کی طرف سے آ رہا ہے. تو یہ چنے ہوئے لوگوں کا شیوا ہے کہ ان کو اپنے رزق کی آمد کے لیے کسی سبب کا، کسی موقع کا انتظار نہیں ہوتا. ان کا یہ ایمان ہوتا ہے کہ یہ رزق اپنے وقت پر اور اپنی ان کی ضرورت کے مطابق اور اللہ کی حکمت کے مطابق انہیں مل کر رہے گا. پہلی بات، اب اللہ تعالیٰ اس ولیہ کی جو تربیت فرما رہے ہیں، تو پہلی بات اللہ کیا کہہ رہے ہیں اس عورت کو؟ اخنتی، تو فرمان برداری کر. قانت، قانتین، فرمان برداری کرنے والے، عاجزی کرنے والے، جھکنے والے، حکم بجا لانے والے. اخنتی، عورت کو جو اللہ تعالیٰ اس کی ایک ولیہ کی حیثیت سے جب اللہ اس کی تربیت کر رہا ہے، تو پہلا حکم اسے دیتا ہے اخنتی لربے کی، تو فرمان برداری کر تیرے رب کی. ٹھیک ہے جی، عورتیں جو یہ سن رہی ہیں اور مرد جو یہ سن رہے ہیں، جن کے اوپر عورتوں کی تربیت کی ذمہ داری ہے. دیکھیں تربیت بہت بڑا لفظ ہے. میرے سارے بھائی، میرے بچے جو یہ سن رہے ہیں، جو میرے بزرگ یہ سن رہے ہیں، تربیت رب سے نکلا ہے، اور آپ مردوں کے اوپر ذمہ داری ہے عورتوں کی تربیت کی. آپ سے پوچھا جائے گا، ہم میں سے ہر ایک رائی ہے، اور اس سے اس کی رعیت کے بارے میں پوچھا جائے گا، اور آپ کی رعیت میں آپ کے گھر کی عورتیں شامل ہیں، آپ کی بیبیاں، آپ کی بچیاں، آپ کی بہنیں، آپ کی بہوئیں، آپ کے بیبیوں کی گھر والیاں، ان کے گھروں فیملیز کی خواتین، آپ کی اسٹوڈنٹس ہوں گی. تو پہلا حکم جو اللہ فرماتا ہے کہ تو اپنے رب کی فرمان برداری کر. فرمان برداری کرنے کے لیے سب سے پہلے تو یہ سیکھنا ہے کہ رب نے کہا کیا ہے، اور جب فرمان بردار بن جا، وسجدی، اور سجدہ کر، جھک جا. سجدہ ہم عبادت میں کرتے ہیں، اور اس کا اصطلاح میں مطلب یہ بھی ہے کہ تو جھک جا، عاجزی کے ساتھ کسی کے سامنے جھک جانا. ورکعی، اور رکوع کر. رکوع عبادت کا ایک رکن ہے، ٹھیک ہے جی، نماز کا ایک رکن ہے. اسی طرح ان کی نماز کا رکن ہوتا ہوگا جو بنی اسرائیل نماز پڑھتے تھے، اور حکم کیا دیا جا رہا ہے ان کو؟ ورکعی معراکعین، اور تو رکوع میں جا رکوع کرنے والوں کے ساتھ. غور سے دیکھیں، قرآن کا ایک ایک لفظ آپ کی توجہ کا طالب ہے، جب تک آپ مکمل توجہ نہیں دیں گے آپ مکمل میسج نہیں سمجھیں گے، اور مکمل میسج بائی دا وے ایک سٹنگ میں سمجھنا بہت مشکل ہے، میں یہ نہیں کہتی ناممکن ہے لیکن بہت مشکل ہے۔ تو سیدہ مریم کو اللہ تعالیٰ نے سب سے پہلے جو تربیت دی ہے وہ یہ ہے کہ دنیاوی اسباب پہ انحصار نہیں کرنا، تیرا رب تیرے لیے کافی ہے، وہ تجھے یہ پھل اور یہ رزق دے گا اور تو اللہ کی عبادت میں مشغول رہ۔ اس کے بعد اب فرشتہ آ کے ان سے بات کر رہا ہے، یہ نبوت کا، یہ پیغمبری کا درجہ ہے جہاں پہ کسی کو ایک فرشتہ نظر آ جائے، اور قرآن میں اور جگہ پر ہے کہ ایک فرشتہ مرد کی شکل میں آیا تھا اور سیدہ مریم ان سے ڈر گئیں اور انہوں نے کہا کہ میں اللہ کی پناہ مانگتی ہوں، مطلب ایک تو میرے حجرے میں نامحرم مرد کہاں سے آ گیا، وہ انتہائی پردہ دار خاتون تھیں، اور دوسری بات یہ کہ وہ ایک عورت ہونے کے ناطے اور ایک بالغ لڑکی، چھوٹی لڑکی دوشیزہ ہونے کی حیثیت سے بھی وہ خوفزدہ ہو گئیں ایک نامحرم مرد کو دیکھ کر، تو انہوں نے اللہ کی پناہ مانگی تھی۔ تو یہ چیز، یہ قرآن میں اور جگہ پر ہے۔ اب وہ فرشتہ جو ہے، اب یہ بہت سے لوگ یہ کہتے ہیں کہ ہاں یہ پیغمبر تھیں کیونکہ ان کے پاس وحی آئی تھی، لیکن یہ وحی کی صورتحال نہیں ہے، وہ فرشتہ آ کے ان کی تربیت فرما رہا ہے اور وہ انسانی شکل میں ہے، اور یہ ان کو فرشتہ کہہ رہا ہے کہ تو اپنے سب سے پہلے اپنے رب کی فرمان بردار بن جا اور اس کے سامنے جھک جا، سجدہ کر یعنی عبادت کر، اور پھر وہ حضرت مریم کو کہہ رہا ہے کہ تو باجماعت نماز پڑھ۔ آئی ڈونٹ نو آپ میں سے کتنے لوگوں کو یہ پتا ہوگا کہ حضور صلی اللہ علیہ وسلم نے اپنے وصال سے پہلے جو تین وصیتیں فرمائی تھیں، ان میں سے یعنی ایک پورا بیان ہے ان کی وصیت کا، ایک بیان ہے خطبہ حجت الوداع میں، بہت سی باتیں ہمیں پتہ چلتی ہیں کہ انہوں نے امت کو چھوڑنے سے پہلے جو بیچ کی نصیحتیں فرمائی تھیں وہ کیا تھیں، اور وصال سے کچھ دیر پہلے کی تین وصیتوں میں سے ایک وصیت یہ تھی کہ اے مومنوں، اپنی عورتوں کو مسجدوں سے نہ روکو۔ اسے آگے میں کچھ نہیں کہوں گی، میں کسی سیاسی بحث میں یا کسی مذہبی بحث میں نہیں پڑھنا چاہتی، لیکن ہر مسجد میں عورتوں کی نماز کا حصہ اور عورتوں کی نماز جہاں پہ وہ ایک الگ جگہ پہ آرام سے امام کے پیچھے نماز پڑھ سکیں، یہ ہر مسجد کا ایک لازم و ملزوم حصہ ہے، قرآن کی روح سے بھی اور حدیث کی روح سے بھی۔ تو یہ بات اپنے ذہن میں رکھیں، انشاءاللہ کتنے لوگ یہ سن رہے ہیں ان کے ہاں مسجدیں ہوں گی، ان کے گاؤں میں مسجد ہوگی، ان کی بستی میں، ان کے محلے میں، اپنی مسجدوں میں عورتوں کی نماز باجماعت کا اہتمام کریں۔ ذالک من انباء الغیب، یہ غیب کی خبریں ہیں، نوحیہ الیکا، نوحیہ ہم بھیجتے ہیں، الیکا تیری طرف۔ اب یہ الیکا میں نے آپ کو بتایا نا، کا زبر کا جو ہے یہ مرد کے لیے ہے، تو یہ خطاب اب سیدہ مریم سے نہیں ہے، یہ خطاب حضور صلی اللہ علیہ وسلم سے ہے کہ اے محمد صلی اللہ علیہ وسلم، یہ غیب کی خبریں ہیں، یہ مریم کے ساتھ جو معاملہ ہوا تھا یہ غیب کی باتیں ہیں، آپ سے یہ پوچھتے ہیں اہل کتاب، تو یہ ہم آپ کو وہ غیب کی خبریں دے رہے ہیں، یہ گزر چکی ہیں یہ باتیں، اب ہم آپ کو یہ بتا رہے ہیں، ہم ان کی وحی کر رہے ہیں آپ کی طرف، یعنی عالم الغیب تو اے محمد صلی اللہ علیہ وسلم آپ بھی نہیں ہیں، لیکن ہم آپ کی طرف وحی کر کے آپ کو یہ بات پہنچا رہے ہیں۔ وما کنت لدیہم، اور تو نہیں تھا ان کے پاس، کنتا دوبارہ سے مرد کے ساتھ بات ہو رہی ہے، تو ان کے پاس نہیں تھا، اذ یلقونا جب وہ ڈالتے تھے، اقلامہم اپنے قلم، یہ ایک اور اسرائیلی روایت ہے جو سیدہ مریم کی ہیکل میں آمد اور اس کے بعد ہونے والے حالات سے متعلق ہے، جس سے بنی اسرائیل کے عالم جو یہود تھے مدینہ کے رہنے والے، وہ بڑے بخوبی اس سے واقف تھے، اور یہ تورہ میں ریکارڈڈ ہے یہ واقعہ، لیکن حضور صلی اللہ علیہ وسلم چونکہ امی تھے، آپ نے تورات نہیں پڑھی ہوئی تھی، تو وہ آ کے آپ سے ان چیزوں کے بارے میں پوچھتے تھے، وہ خبر اب یہاں پہ ان کو دی جا رہی ہے کہ اے محمد صلی اللہ علیہ وسلم آپ ان کے پاس نہیں تھے، اس یلقونا جب وہ ڈالتے تھے، اقلامہم اپنے قلم، ایہم یہ کہ کون، یکفلو کفالت کرے گا، مریم مریم کی، تو مریم سیدہ مریم جب آئیں ہیکل میں، اور روایات کے مطابق شاید ان کی عمر 6 یا 6 سال سے بھی کم تھی، یہ بہت چھوٹی تھی اس وقت، چونکہ ان کی ماں نے ان کو ہبا کیا تھا تو وہ ان کو وہاں چھوڑنے آئی تھی، اور حضرت زکریا چونکہ وہاں پہ بڑے عالم تھے اس وقت، پیغمبر بھی تھے، انہوں نے ان کو ریسیو کیا تو پہلے تو یہ جھگڑا ہوا کہ عورت کبھی نہیں آئی یہاں پہ ہیکل میں، عورت عالمہ ہم نے کبھی نہیں دیکھی، پہلا جھگڑا تو یہ تھا۔ دوسرا جھگڑا، جب وہ بچی سامنے آئی تو وہ اتنی پیاری تھی کہ بہت سے عالموں نے آفر کیا کہ ہم ان کی کفالت کرتے ہیں، ہم انہیں اپنی زیر کفالت اس کی پرورش کرنا چاہتے ہیں۔ اور وہاں پہ اس جھگڑے کا فیصلہ کرنے کے لیے ایک کرامت کا ظہور ہوا تھا کہ سامنے دریا بہ رہا تھا جس میں ان عالموں نے اپنے قلم ڈالے تھے، اور شرط یہ تھی کہ جس کا قلم دریا کے بہاؤ کی مخالف سمت میں قلم چلنا شروع ہو گیا وہ مریم کی کفالت کریں گے۔ تو وہاں پہ انہوں نے اپنے قلم ڈالے کہ کون کفالت کرے گا مریم کی، اور اس میں حضرت زکریہ ان کے کفیل مقرر ہوئے تھے۔ وما کنت لدیہم، اور تو نہ تھا ان کے پاس، اذ یختصمون، جب یہ جھگڑتے تھے، جب یہ بحث کرتے تھے، جب یہ جھگڑتے تھے۔ تو یہ دوسری خبر غیب کی یہاں پہ حضور صلی اللہ علیہ وسلم کو دی جا رہی ہے، کیونکہ یہ آیات وہ مدینہ کے یہود کے سامنے پڑھتے تھے، اور چونکہ وہ تورہ سے بالکل متصل اور اس سے ملتی جلتی آیات تھیں، تو ان کو بھی یہ سمجھایا گیا اللہ کی طرف سے کہ قرآن جو ہے یہ تورات اور انجیل کے بعد آنے والی آسمانی کتاب ہے، اور ان کا پیغام ایک ہی ہے۔ اس قالت الملائکۃ، جب کہا اس فرشتے نے، یا مریم، اے مریم، ان اللہ، بے شک اللہ، یبشرک، دیکھیں بشارت دیتا ہے تجھے، اے لڑکی تجھے بشارت دیتا ہے۔ جب آپ وہاں پہ پڑھیں گے نا آیت نمبر 39 میں، آپ دیکھیں ان اللہ یبشرک، وہ زکریہ علیہ السلام کو دیا تھا نا، مرد ہیں، بے یحییٰ، یحییٰ کے بارے میں۔ یہاں پہ فرشتہ کہہ رہا ہے، یا مریم، اے مریم، ان اللہ، بے شک اللہ، یبشرک، تجھے بشارت دیتا ہے، بکلمت منہ، اپنے ایک کلمے کی، اپنی ایک بات کی، اپنے ایک کلام کی۔ اور کلمہ کہا جا رہا ہے وہاں پہ، دیکھیں ان کو جو کہا گیا ہے کہ یبشرک بیحییٰ، بچے کا نام لے کر کہا گیا کہ یحییٰ نامی ایک بچے کی خوشخبری تجھے دی جا رہی ہے، جو سیدم و حسورم و نبیین، ان کو یہ بتایا گیا کہ وہ یہ سب کچھ ہوگا، من الصالحین، نیکوکاروں میں سے۔ یہاں پہ اللہ تعالیٰ فرماتا ہے کہ سب سے پہلے تو یہ میرا حکم ہے، یعنی اب وہ خاتون مریم بدحواس ہو گئی ہوں گی، ایک تو فرشتے کو دیکھ کر وہ ڈر گئی تھی جس کا ذکر قرآن میں موجود ہے، اور پھر یہ فرشتہ ان کو یہ کہہ رہا ہے کہ یہ اللہ کا ایک حکم ہے، من حسمہ، اس کا نام المسیح، مسیح ہوگا، عیسی ابن مریم، عیسی مریم کا بیٹا۔ یہ بات اب یہاں پہ پہلی دفعہ مریم کے سامنے ایکسپوز کی گئی ہے یہ بات، اور ان کو یہ خبر دی گئی ہے کہ تیرے پاس ایک بیٹا ہوگا اور اس کا نام مسیح، عیسیٰ ہوگا، مریم کا بیٹا۔ مسیح کا نام مسح سے نکلا ہے، کیونکہ وہ چھو کر مردوں کو زندہ کرنا، اور چھو کر برس کا مرض، اور مادرزاد کوڑی، اور مادرزاد اندھے کو ٹھیک کر دینا، یہ ان کے ٹچ میں یہ معجزہ اللہ نے رکھا تھا، تو مسیح تو ان کا نام وہاں سے آیا۔ عیسیٰ جو ہے یہ جڈیک، یہ عبرانی کا لفظ ہے، اور عیسیٰ ان کا نام اللہ نے ہی رکھا ہے، جس کو انگلش میں جیزس کہتے ہیں۔ تو عیسیٰ مریم کا بیٹا، وجیہن فی الدنیا، وہ وجیہ ہوگا، وہ باآبرو ہوگا، وہ عزت دار ہوگا، وہ غیرت والا ہوگا، فی الدنیا والآخرت، دنیا اور آخرت میں، ومن المقربین، اور وہ مقربوں میں سے ہوگا، اللہ کے قریب والوں میں سے ہوگا۔ دیکھیں جہاں آیت 39 میں حضرت یحییٰ کی بشارت ہے، تو وہاں پہ ہے سیدن، سردار ہوگا، حسورن، نفس کو قابو رکھے گا، و نبین، نبی ہوگا، من الصالحین، نیکوکاروں میں سے۔ یہاں پہ ایک بات سمجھ آ جاتی ہے کہ یہ ان سے ایک اونچے درجے کی پیغمبر کی بشارت دی جا رہی ہے، کہ ایک تو یہ اللہ کا کلمہ ہے، ایک معجزہ ہے یہ، پھر یہ ہے کہ وجیہن فی الدنیا والآخرہ ومن المقربین، اور اب ان کو اس بچے کے معجزے بتائے جا رہے ہیں۔ ویکلم الناس، اور یہ بات کرے گا لوگوں سے، فی المہد، گہوارے میں، مہد پنگوڑا، جس میں بیبی کو لٹایا جاتا ہے اس کو کہتے ہیں مہد، تو یہ گہوارے میں، پنگوڑے میں لوگوں سے باتیں کرے گا، وکہلن، اور پختہ عمر میں بھی۔ کہل جو ہے یہ آپ سمجھیں کہ یعنی نوجوانی، پھر جوانی، پھر بھرپور جوانی، شدت والی جوانی جس کو کہتے ہیں، और उसके बाद एक उधेड़ उम्र जहां शुरू होती है, यानी आप समझें कि 40 साल के बाद वाली उम्र जो है उसको कहल उम्री कहते हैं अरबी में। ये जो लफ्ज है कहलन, यहां पर एक प्रेडिक्शन है कि ये ईसा जो हैं, ईसा अलैहिस्सलाम, ये इस उम्र तक लोगों से बातें करेंगे। अब उन्हें जो उठाया गया है या उन्हें जो बनी इसराइल के मुताबिक जो उन्हें मसलूब किया गया था या सूली पे चढ़ाया गया था, वो उनकी भरपूर जवानी की उम्र थी। तो कुरान ये कह रहा है कि ये तो पुख्ता उम्र में भी और उधेड़ उम्र में भी लोगों से बातें करेगा। ये बात एक इशारा है कि ये उधेड़ उम्र में भी लोगों से बातें करेगा। वो मिनस सालिहीन, और हाँ ये नेकूकारों में से होगा। पहले बताया जब बच्चे की खुशखबरी दी तो ये कहा कि ये वजीह है, ये बाआबरू है, ये बहुत बड़े मर्तबे वाला है, फिर दुनिया वल आखिरा, और ये मुकर्रब लोगों में से है, बहुत करीब उलुल अजम पैगंबर जिनको कहते हैं उनमें से एक हजरत ईसा भी हैं, हजरत आदम हैं, हजरत नूह हैं, हजरत इब्राहिम हैं, हजरत मूसा हैं, हजरत ईसा हैं, हुजूर सल्लल्लाहु अलैहि वसल्लम, ये उलुल अजम पैगंबर हैं सारे। तो मुकर्रब जो हैं ये वो दर्जा है। और फिर उनका मौजजा बताकर ये कहा कि ये उधेड़ उम्र में भी बात करेगा और ये सालिहीन में से होगा, नेकूकारों में से होगा। अब ये खुशखबरी सुन के जो सैयदा मरियम पे गुजरी होगी वो तो एक अलग कहानी है जिसका जिक्र मालूम है हमें। कालत, वो बोली, रब्बी, ए मेरे रब, अन्ना यकूनु ली वलद, कैसे होगा मेरे लिए बेटा, कहाँ से आएगा मेरे लिए बेटा। वलम यमससनी, और नहीं मुझे किसी हाथ लगाया, नहीं मुझे छुआ, बशरुन, किसी भी इंसान ने, किसी ने मुझे नहीं छुआ, बच्चा कहाँ से आएगा मेरे पास। काला, उसने कहा, कज़ालिकिल्लाह, इसी तरह अल्लाह, यखलुकु, वो पैदा करता है, तख्लीक करता है, मा यशाउ, जो वो चाहता है। अब ये इस वलिया की तरबियत है कि अल्लाह की तरफ से तेरे पास फल आते थे, रिस्क आता था, तूने वो देखा हुआ है, फिर अल्लाह ने तेरे पास फरिश्ता भेजा और उसने तुझे खुशखबरी दी, इसी तरह अल्लाह वो तख्लीक करता है जो वो चाहता है। इज़ा क़ज़ा अमरन, जब वो इरादा करता है किसी काम का, फ़इन्नमा, बस इसके सिवा नहीं है, यकूलु लहू, वो कहता है उसको, कुन, हो जा, फ़यकून, तो वो हो जाता है। अब ये जहाँ पे हज़रत ज़करिया ने एक हैरत का इजहार किया और उन्होंने कहा, अन्ना यकूनु ली गुलामुन, कैसे होगा मेरे लिए लड़का, वक़द बलगनियल किबरु, और मैं तो बुढ़ापे में पहुंच गया, वमराती आखिर, और मेरी बीवी भांज है। काला, देखें वो क्या कह रहा है, काला कज़ालिकल्लाहु यफ़अलु मा यशा, इसी तरह अल्लाह वो करता है, वो फेल, वो एक्शन करता है जो वो चाहता है। यहाँ पे क्या कह रहे हैं, कज़ालिकल्लाहु, इसी तरह अल्लाह, यखलुकु, वो तख्लीक करता है, यफ़अलु, वो तो एक, ये तो एक काम है जो वो तुझसे करा रहा है, तू और तेरी बीबी मिलकर ये बच्चा पैदा होगा, तुम जैसे औरत और मर्द का बच्चा पैदा होता है। लेकिन सैयदा मरियम कह रही हैं कि मेरे पास तो कभी किसी इंसान ने मुझे छुआ भी नहीं है, ये बच्चा कहाँ से आएगा। अन्ना यकूनुली वलदुन, वलद, मेरी औलाद कैसे होगी, वो कह रहे हैं मेरा लड़का कैसे होगा, क्योंकि उनको कहा गया है कि ये यहया होगा। यहां पर गो के इशारा है कि लड़का पैदा होगा, लेकिन ये कह रही हैं कि ये कैसे, वल्दियत का एक्शन कैसे होगा। तो इनको ये बताया गया कि ये फेल नहीं है, ये तेरा काम नहीं है, इसमें तेरे अपने इरादे का और तेरे एक्शन का और तेरी तरफ से किसी फेल के करने का कोई एहतमाल नहीं है। कज़ालिकिल्लाहु यखलुकु मा यशा, वो तख्लीक करता है जो वो चाहता है, चाहे उसको तेरे रहम में तख्लीक करे, बाप के बगैर उसने तख्लीक करना है, इसी तरह इसने आदम को तख्लीक किया था। और जब वो किसी काम का इरादा करता है तो वो कह देता है कुन फयकुन। और हाँ, वयुअल्लिमुहुमुल किताब, और वो सिखाएगा उसको किताब, वल हिक्मा, और दानाई, व तौरात, और तौरात यानी जो इससे पहले की किताब है वो सीखी भी होगी, उसको वो किताब का इलम होगा, वल इंजील, और ये इशारा है कि उसको एक और किताब दी जाएगी। व रसूलन, और वो रसूल होगा, वो इरसाल किया गया होगा, इला बनी इसराइल, बनी इसराइल की तरफ, वो बनी इसराइल का एक पैगंबर होगा। इन्नी अन्नी, ये के मैं, कद जिअतुकुम, तहकीक तुम्हारे पास आया हूँ, बे आयतिन, एक निशानी के साथ, मिन रब्बिकुम, तुम्हारे रब की तरफ से। अन्नी, ये के मैं, अखलुकु लकुम, मैं बनाता हूँ तुम्हारे लिए, अखलुकु, मैं बनाता हूँ तुम्हारे लिए, मिनत्तीने, गारे में से, कहे अतित्वैर, एक हयत, एक तशबीह परिंदे की, फनफुखो, फिर मैं फूंक मारता हूँ, फीहे, उसमें, फयकूनु त्वैरन, तो वो परिंदा बन जाता है, बे इज़्निल्लाह, अल्लाह के इज़्न से, मैं अपने हाथों से एक चीज़ गारे में से एक शक्ल बनाता हूँ, और जो मैं, जब मैं उसमें फूंक मारता हूँ तो वो जिंदा परिंदा बन जाता है, बे इज़्निल्लाह, अल्लाह के हुक्म से। अब इंजील में जो ये आयात हैं, बदकिस्मती से और हमारी उम्मत की बदबख्ती, इंसानियत की बदबख्ती, कि ये बे इज़्निल्लाह जो है ये उनमें से हज़फ कर दिया गया है, तहरीफ कर दी गई है उसमें, और ओल्ड टेस्टमेंट की चंद आयात के अलावा ये बे इज़्निल्लाह जो है ये वहाँ से निकाल दिया गया है, ताकि मसीह इब्न मरियम को अल्लाह साबित किया जा सके, नाउज़ बिल्लाह, इलाह साबित किया जा सके। व उबरी उल अकमहा, और मैं अच्छा कर देता हूँ मादरजाद अंधे को, पैदाइशी अंधे को, वल अबरसा, और कोढ़ी को, व उहयिल मौता, और मैं जिंदा करता हूँ मुर्दे को, बे इज़्निल्लाह, अल्लाह के हुक्म से। व उनब्बिउकुम, और मैं तुम्हें खबर देता हूँ, बिमा ताकुलूना, जो तुम खाते हो, व मा तदख्खिरून, और जो तुम जखीरा कर लेते हो, फी बुयूतिकुम, तुम्हारे घरों में। बनी इसराइल की एक बड़ी मशहूर आदत है जो हमारे यहाँ पूरी इंसानियत में पाई जाती है, कि वो मनोसलवा को जखीरा करते थे, वो उसी वक्त उसको इकट्ठा करके खाने के बजाय अपनी ज़रूरत से ज़्यादा जमा करके अपने घरों में ज़खीरा करते थे, जिसकी वजह से वो गलना सड़ना शुरू हो गया था। ये मशहूर इसराइली रिवायत है, और बड़ी अकल से लगती है ये रिवायत, कि चूंकि उन्होंने लालच किया, चूंकि उन्होंने ज़खीरा अंदोजी का रास्ता इख्तियार किया, वो मनोसलवा से महरूम कर दिए गए। तो ये उनकी एक आदत थी, और फिर ये पैगंबर कह रहा है कि मैं तुम्हें वो भी बता दूंगा कि जो तुम खा के आए हो और जो घरों में ज़खीरा करके आए हो, इन नफीज़ालिक, बेशक इसमें, लआयतल्लकुम, एक निशानी है तुम्हारे लिए, इनकुन तुम मुमिनीन, अगर तुम ईमान वाले हो। वह मुसद्दिकल लिमा, और मैं तस्दीक करने वाला हूँ उसकी, बैन यदैया, जो मुझसे पहले थे, मुझसे जो पहले आई थी, मिनत तौरात, तौरात, वली उहिल्ल लकुम, और ताकि मैं, देखें ये एक नई शरीयत रिवील हो रही है। अब शरीयत मूसवी जो है उसको सदियां हो गई हैं, और ये जो हैं ये भाग चुके हैं, फिरौन के पास से भी भाग चुके हैं, ये बैतुल मकदस में आबाद हो चुके हैं बनी इसराइल, और वहां पर हज़रत ज़करिया और हज़रत यहया की नबूवत का ज़माना है, हैकल पूरी तरह आबाद है, हज़रत सुलेमान की, हज़रत दाऊद की बादशाहत गुजर चुकी है, और अब ये पैगंबर आए हैं, और वहाँ पे हज़रत मरियम का ये वाक़या हुआ है, और हज़रत ईसा पैदा हुए हैं। ये वो टाइम है जब एक नई शरीयत रिवील हो रही है, जब तौरात के बाद इंजील आ रही है, और शरीयत मूसवी आप समझें कि उसका नेक्स्ट एडिशन आ गया है, शरीयत ईसवी, क्रिश्चियनिटी, नसरानियत रिवील हो रही है। तो ये कह रहे हैं कि मैं तौरात की तस्दीक करता हूँ, और मैं तो, और उसका मकसद क्या है, शरीयत जब नहीं आती है तो अपने से पहले वाली शरीयत की तो वो ताईद करती है कि वो ठीक है, उसमें तौहीद है, रिसालत है, फरिश्ते हैं, क़यामत का दिन है, उसके जितने अकीदे हैं वो ठीक हैं, उनमें से कभी वो मुतसादिम नहीं होती उसके साथ। और दूसरा मकसद शरीयत का क्या है, वली उहिल्ला लकुम, और ताकि मैं हलाल कर दूं तुम्हारे लिए, बादल्लज़ी, बाज वो चीज़ें, हुर्रिमा अलैकुम, जो हराम कर दी गई थी तुम पर। यानी कि नेक्स्ट एडिशन जो आ रहा है उसमें बहुत सी ऐसे अहकामात होते हैं जिनके साथ उस ज़माने की उम्मत के लिए और उस ज़माने के लोगों के लिए आसानियां दी जाती हैं, ताकि मैं हलाल कर दूं तुम्हारे लिए जो हराम हो चुकी तुम लोगों ने, या खुद हराम कर ली या हराम की गई थी तुम पे। हुर्रिमा अलैकुम, इसका तो ये मतलब है कि हराम की गई थी तुम पे। और शरीयत मूसवी में बहुत सी ऐसी चीज़ें थी जो फिर नेक्स्ट एडिशन में वाकई उनके लिए हलाल कर दी गई। वजीतुकुम, और आया हूँ तुम्हारे पास, बे आयतें मिन रब्बिकुम, एक निशानी के साथ तुम्हारे रब की तरफ से। फत्तकुल्लाह, बस अल्लाह से डरो। व अतीउनी, और मेरी अताअत करो, जैसे हर पैगंबर का पैगाम है। इन अल्लाह रब्बी, बेशक अल्लाह मेरा रब है। व रब्बुकुम, और तुम्हारा रब है। फाबुदूहू, बस तुम इबादत करो उसकी। हाजा सिरातुम मुस्तकीम, ये एक सीधा रास्ता है। इन अल्लाह रब्बी व रब्बुकुम, अपने आप को उन्होंने कभी ना इलाह कहा है और ना रब कहा है। वो मेरा भी रब है और तुम्हारा भी रब है, बस तुम उसकी गुलामी करो, उसके बंदे बन जाओ। यही सिरात मुस्तकीम है, ये इनका टोटल पैगाम है। ठीक है जी। फलम्मा अहस्सा, बस जब अहस्सा महसूस किया ईसा ने, मिनहुमुल कुफ्र, उनसे कुफर, जब ईसा अलैहिस्सलाम ने बनी इसराइल से कुफर और इनकार और ख़तरा महसूस किया। काला, उसने कहा, मन अंसारी, कौन अंसार, नुसरत करने वाला, मदद करने वाला, अंसारी इलल्लाह, अल्लाह की तरफ। हज़रत ईसा ने इस मौके पे अंसार मांगे। हमारे यहाँ भी अंसारे मदीना थे जिन्होंने मक्का वालों के साथ मदद की थी हिजरत के मौके पे। यहाँ पर बैतुल मक़दस में हज़रत ईसा के जो हवारी थे, जो उनके इर्द गिर्द थे, उनसे हज़रत ईसा ने मदद मांगी, क्योंकि बनी इसराइल के आलिम जो थे, चूंकि वही मजहबी ठेकेदारी और वो जो सियासत और वहाँ पे जो जो मजहब उन्होंने दीन का बिगाड़ के जो उन्होंने मजहब बना लिया था, वो तौहीद के नारे से और वो इस नए नई शरीयत की वजह से वो खतरे में पड़ गया। बिल्कुल जैसे अपने फ़िरकों को देख लें, हमने बड़ी बड़ी मस्जिदें बना ली हैं, चंदे के बक्स रख लिए हैं, हर आते जाते को हम नारे लगा रहे होते हैं, अपनी अपने फ़िरके का हम प्रचार कर रहे होते हैं। जो ऐसे नमाज पढ़ता है वो इस मस्जिद में ना पढ़े, जो हाथ ऐसे बांधता है वो हमारे सामने ना आए। हम तो बहुत आगे निकल गए हैं उस उन बातों में जाने की, और वो दिलसोजी करने का मेरे पास अब वक्त नहीं है। लेकिन इन्होंने भी, वही ठेकेदार जो थे, वो इनके पीछे पड़ गए और अब ये मदद मांग रहे हैं। कालल हवारियूना, कहा इनके हवारियों ने, नहनु अंसारुल्लाह, हम मदद करने वाले हैं अल्लाह की। अब ये वो अपोस्टल्स हैं जो क्रिश्चियन मज़हब आप में से जानते हैं, इनमें अपोस्टल्स हैं सेंट पीटर, सेंट माइकल, सेंट पॉल, सेंट बार्नबस, बहुत से नाम हैं, सेंट मैथ्यू, मत्ती की इंजील आपने सुना होगा, बारनबस की इंजील आपने सुना होगा। तो ये सारे जो इंजील के डिफरेंट एडिशंस हैं वो इन हवारियों से आए हैं, और इनको जब ये कह रहे हैं अंसारुल्लाह, क्रिश्चियंस को नसरानी इसीलिए कहा जाता है क्योंकि इनका पूरा दीन वो ओरिजिनल बाइबल में से नहीं आया, ओरिजिनल इंजील में से नहीं आया, इनका पूरा दीन उन हिस्सों में से आया है जो इन अपोस्टल्स के पास थे, जो इन हवारियों के पास थे, और हर एक ने फिर उसमें से एक इंजील खुद बनाई है। ये बात ये खुद भी मानते हैं कि हमारे पास जो न्यू टेस्टामेंट है और जो ओल्ड टेस्टामेंट है और जो गॉस्पल्स जो हैं, गॉस्पल ऑफ सेंट मैथ्यू, गॉस्पल ऑफ सेंट बार्नबास, गॉस्पल ऑफ सेंट पॉल, जो हमारे पास ये गॉस्पल्स हैं, ये इन हवारियों के इनके अपने घड़े हुए हैं, और फिर उसके मुताबिक इनमें एक तफरका बंदी हुई है जो बदकिस्मती से हज़रत ईसा के इस वाक़े के फौरन बाद ये फ़िरकों में बट गए थे। तो हम अल्लाह के मददगार हैं, आमन्ना बिल्लाह, हम अल्लाह पर ईमान लाए, वशहद बे अन्ना मुस्लिमून, और तू गवाह रहे कि हम फरमान बरदार हैं। रब बना, ए हमारे रब, आमन्ना, हम ईमान लाए, बिमा अनजलता, जो तू ने नाजिल किया, वत्तबाना, और हमने पैरवी की, और रसूला, रसूल की, फक्तुबना, पस तू हमें लिख ले, माअश्शाहिदीन, गवाही देने वालों में। व मकरू, और उन्होंने एक मकर किया, ये मैंने आपको पूरा मकर पढ़ा दिया, पढ़ा दिया ना मैंने आपको, ये वो मकर है। यहाँ पे अक्सर मुफस्सिर ये डिवाइडेड हैं। एक ये कहते हैं कि ये मकर जो है इसकी जमीर, इसका इशारा बनी इसराइल की तरफ है कि बनी इसराइल ने एक मकर किया, वह मकर अल्लाह, और अल्लाह ने भी एक मकर किया, एक खुफिया तदबीर की। वल्लाहु खैरुल माकिरीन, और अल्लाह बेहतरीन तदबीर करने वाला है। तो आया बनी इसराइल ने तदबीर की और हज़रत ईसा को मसलूब करने की साजिश की, ये भी ठीक है, या इन हवारियों ने फिर खुफिया तदबीरें की और अपने फ़िरके बनाए, तारीख से ये बात भी साबित है। इंशाल्लाह अगले सबक में हज़रत ईसा का बयान और भी डिटेल में करेंगे। अल्लाह हम सब को कुरान पढ़ के उसको समझने वाला और उसको उस पर अमल करके उसे अपनी तरजीह बनाने वाला और उसे आगे पहुंचाने वाला बना दे। आमीन सुम्मा आमीन।